आदरणीय श्रोता नमस्कार, यो समय तपाईँ एडभेन्टिस्ट ओल्ड रेडियोको प्रस्तुति भोइस अफ होप आशाको बाणी कार्यक्रम सुन्दै हुनुहुन्छ। श्रोता मित्र, यो समय हामी पास्टर उमेश पोखरेलबाट आजको बाइबल सन्देश सुन्नेछौ।
श्रोता साथी, न्यानो क्रिस्टी अभिवादन साथ म तपाईँको आफ्नै आफन्त, तपाईँले मलाई जे भने पनि हुन्छ, तपाईँको छोरो, तपाईँको दाजु, तपाईँको भाइ, तपाईँको नाति, काका, जे भने पनि हुन्छ, श्रोता म तपाईँको आफ्नै आफन्त अर्थात् पास्टर उमेश पोखरेल परमेश्वरको वचन लिएर यो रेडियो कार्यक्रम मार्फत पुनः तपाईँहरूको बिचमा उपस्थित भएको छु। श्रोता आउनुहोस्, आज पनि तपाईँ हामी केही समय परमेश्वर सँगसँगै बिताउनेछौँ। श्रोता, यदि तपाईँका जीवनमा कुनै प्रश्नहरू छन्, तपाईँको जीवनमा कुनै जिज्ञासाहरू छन्, कुनै अनुत्तरित प्रश्नहरू छन्, कुनै यस्ता कुराहरू छन्, अव्यक्त कुराहरू छन् जसले तपाईँलाई चाहिँ भित्रैभित्रै एउटा कष्ट दिइरहेको छ, कृपया गरेर हामीसँग बाँड नभुल्नुहोला। हामीलाई हाम्रो पत्र व्यवहारको ठेगानामा लेखेर पठाइदिनु भयो भने तपाईँका ती समस्याहरू हामी परमेश्वरमा राख्नेछौँ, तपाईँको लागि हामी प्रार्थना गर्नेछौँ, अनि तपाईँको निम्ति हाम्रा सहयोगी हातहरू अगाडि बढ्नेछन्। आउनुहोस्, आजको प्रस्तुतिलाई पस्कनुभन्दा पहिले हामी परमेश्वरमा अगुवाईको लागि बिन्ती राख्नेछौँ। जीवित जिउँदो महान दयालु परमेश्वर, प्रभु हामी धन्यवादी छौँ यो जीवन र जीवनमा दिनुभएका प्रशस्त आशिषको लागि। प्रभु, यो रेडियो कार्यक्रमलाई म तपाईँको चरणमा राख्छु, यसलाई तपाईँको राज्य र महिमाको प्रचारको खातिर तपाईँले प्रयोग गर्नुहोस्, ताकि धेरै मानिसहरू जो अन्धकारमा छन्, जसले आफ्नो जीवनको वास्तविकतालाई बुझेका छैन, जसले आफ्नो जीवनलाई त्यत्तिकै व्यर्थमा खेरा फालिरहेका छन्, ती मानिसहरूलाई उनीहरूको जीवनको अर्थ बुझाइदिनुहोस् र तपाईँको ज्योतितर्फ डोर्याउनुहोस्, त्यसबाट तपाईँको महिमा होस्। सबै बिन्ती प्रभु यीशुको नाममा, आमेन। श्रोता साथी, आजको मेरो प्रस्तुतिमा एउटा समसामयिक विषय लिएर म उपस्थित भएको छु, जसको शीर्षक छ मान्छेको एउटा प्रश्न, अनएन्सर्ड क्वेश्चन भनेर भनिन्छ, उत्तर नपाइएको प्रश्न भनेर आजको प्रस्तुति छ मेरो। श्रोता साथी, आज मानिसहरूले विज्ञान र प्रविधिको कारणले ठूलो प्रगति गरेका छन् र दिन प्रतिदिन मानिसहरूले प्रकृतिमा भएका कुराहरूलाई उपभोग गर्दै, त्यसलाई प्रयोग गर्दै, त्यसलाई भर्याङको रूपमा प्रयोग गरेर आफू माथि उठ्दै गएको हामी देख्दैछौँ र त्यसलाई तपाईँ र मैले पनि व्यक्तिगत रूपमा अनुभव गरेका छौँ। अर्थात् यो संसार एउटा विकासतर्फ, यो संसार विज्ञान र प्रविधिको विकासतर्फको बाटोमा द्रुततर गतिमा अगाडि बढेको छ भन्दा कुनै अन्य अर्थ नलाग्ला, र हामी चाहेर नचाहेर पनि त्यो विकासको त्यो क्रममा हामी सहभागी भएका छौँ। श्रोता साथी, मानिसले गरेको विकास, आर्थिक क्षेत्रमा गरेको विकास, सामाजिक क्षेत्रमा गरेको विकास, औद्योगिक क्षेत्रमा गरेको विकास, वैज्ञानिक अन्वेषणहरूमा गरेको विकासले तपाईँ हाम्रो जीवन सहज र सरल भएको छ, धेरै कुराहरू सहज र सरल भएका छन् र धेरै शिक्षाले ठुलो फड्को मारेको छ। मानिसहरू शिक्षा प्राप्तिको क्षेत्रमा धेरै अगाडि बढिसकेका छन्, धेरै खोज र अनुसन्धानहरू पनि भइरहेका छन्, यसलाई हामीले राम्रो मान्नुपर्छ र स्वास्थ्यको क्षेत्रमा हेर्ने भने त्यसले पनि ठुलो फड्को मारेको छ। यति हुँदा हुँदै पनि आज संसारमा एउटा सबभन्दा ठुलो प्रश्न मानिसको अगाडि छ, त्यो प्रश्न भनेको मानिसले आफूले आफूलाई सोध्ने एउटा प्रश्न हो, म यो संसारमा किन छु त, मेरो संसारमा उपस्थिति किन भयो भन्ने प्रश्न आज सबै तह र तबकाका मानिसहरूले गरिरहेका छन्, चाहे ती ठुला धनी वर्गहरू हुन्, चाहे साना गरिब वर्गहरू, होचिएका निम्न स्तरका वर्गहरू हुन् वा ठुल्ठुला देशका ठुल्ठुला मानिसहरू किन्न हुन्, तर सबै मानिसहरूको मनमा भएको अनुत्तरित प्रश्न भनेको चाहिँ म यहाँ किन छु। अमेरिकाको न्युयोर्क भन्ने सहरमा एउटा साँझमा ठूलो कार्यक्रमको आयोजना गरियो। श्रोता, उक्त कार्यक्रमको मुख्य थिम भनेर भनिन्छ थियो अनएन्सर क्वेश्चन, अनुत्तरित प्रश्न। कार्यक्रमका डाइरेक्टरले वा प्रस्तोताले चाहिँ आफ्नो अडियन्स भनेको श्रोतालाई उक्त कार्यक्रमको उद्देश्य बताउँदै भने, अब केही समयपछि सातपल्ट चाहिँ के बज्छ, म्युजिक बज्छ अरे, र प्रत्येक पल्ट जब म्युजिक बज्छ त्यो म्युजिकले के भन्छ भन्दा, म यहाँ किन छु, हामी यहाँ किन छौँ भनेर प्रश्न गर्छ, र अडियन्स भनेको श्रोताहरूले त्यसको उत्तर दिनुपर्ने हुन्छ, र त्यो म्युजिकले प्रत्येक पल्ट चाहिँ प्रश्न दोहोऱ्याउनेछ, र अडियन्स भनेको चाहिँ श्रोताहरूले त्यसको उत्तर दिनुहुनेछ। र जब प्रत्येक पल्ट पहिलो पल्ट म्युजिक भनेको सङ्गीत बज्यो, तब श्रोताहरूले आफ्नै किसिमले त्यहाँ उत्तर दिए। धेरै त्यो अडिटोरियम चाहिँ धेरै मानिसहरूले खचाखच भरिएको थियो भनेर भनिन्छ। र जब दोस्रो चोटि सङ्गीत बज्यो, फेरि अलिक कम मान्छेहरूले उत्तर दिए, अनि तेस्रो चोटि म्युजिक बज्यो अलिक कम, चौथो चोटि बज्यो अलिक कम, पाँचौँ चोटि बज्यो श्रोता अलिक कम, र छैटौँ प्रति बज्यो अलिक कम, अनि केही समय त्यो म्युजिक बजेन, त्यहाँ शान्त भयो, अनि फेरि चाहिँ म्युजिक बजाइयो अन्तिम पल्ट, र जब अन्तिम पल्ट म्युजिक बजाइयो त्यो अडिटोरियममा, त्यहाँ त्यो सभामा भएका सबै श्रोताहरू कसैले पनि बोलेन, त्यहाँ चकमन्नता छायो, त्यहाँ शून्यता छायो, पिन ड्रप साइलेन्ट भनिन्छ, त्यहाँ कोही पनि बोलेनन्। म हामी यहाँ किन छौँ भन्ने प्रश्नको उत्तर त्यहाँ कसैले पनि दिन सकेनन्। त्यहाँ ठुलो सन्नाटा छायो, कुनै उत्तर आउन सकेन भनेर भनिन्छ। तर के थियो, मञ्चको पछाडि, त्यो ठुलो अडिटोरियमको मञ्चको पछाडि अर्केस्ट्रा भनेको ले मन्द मन्द धुनले सौर्य जगतलाई के गर्दै थियो, प्रस्तुत गर्दै थियो मान्छेको अगाडि। उक्त मन्द धुनमा कम्पोजरले आफ्नो धुन मार्फत भन्दै थिए, म यहाँ किन छु भन्ने मानिसको प्रश्नको कुनै उत्तर छैन। श्रोता, आज धेरै मानिसहरू, धेरै पढेका विद्वत मानिसहरू, वैज्ञानिकहरू, दार्शनिकहरू, लेखकहरू, राजनीतिज्ञहरू, ठुल्ठुलो मानिसहरूले आज यही प्रश्नको उत्तर खोजिरहेका छन्, म यो संसारमा किन छु। 21 शताब्दी अगाडि साहस र निडरताका साथ रोमी शासनको, रोमी साम्राज्यको कैदखानामा रहेका एक व्यक्तिले उक्त प्रश्नको उत्तर त्यति बेलाको शासकहरूको विरुद्धमा आफ्नो हात उठाएर दिएको हामी पाउँछौँ। र उनले विश्वस्तता साथ, ती व्यक्तिले जो कैदखानामा थिए, जो जेलखानामा थिए, जो कठोर जीवन बिताइरहेका थिए, तिनले त्यति बेलाको शासकहरूको विरुद्धमा आफ्नो हात उठाएर म किन यहाँ छु भन्ने प्रश्नको उत्तर दिएको हामी पाउँदछौँ। र यसको उत्तर हामी खोज्न हामीले पवित्र धर्मशास्त्र बाइबलका पानाहरूलाई पल्टाउनु पर्छ। श्रोता, आउनुहोस् हामी पवित्र धर्मशास्त्र बाइबलको पहिलो तिमोथी 1:12 हामी पढ्नेछौँ। र पहिलो तिमोथी 1:12 पावलले तिमोथीलाई लेखेको पत्रमा उनी लेख्दछन्, यसरी लेख्दछन्, मलाई सामर्थ्य दिनुहुने ख्रिस्ट येशु हाम्रा प्रभुलाई म धन्यवाद दिन्छु, किनभने आफ्नो सेवामा नियुक्ति गरेर उहाँले मलाई विश्वास योग्य ठान्नुभयो। स्पष्ट रूपमा श्रोता, पावल भन्छन् म यहाँ किन छु। पावल भन्छन् उनी यो संसारमा किन थिए भनेर भन्ने प्रश्नको उत्तर पावलले यहाँ दिने प्रयास गर्छन्, र उनी भन्छन् प्रभु येशु ख्रिस्ट वा नाजरतका येशुको कारणले म यहाँ छु। र पाउल प्रेरितले, पाउल प्रेरितद्वारा लेखिएको तिमोथीलाई लेखिएको पत्रलाई हामीले गौण गरेर हेर्ने हो भने, पढ्ने हो भने, आज हजारौं मानिसहरू जो आफू यो संसारमा किन छु भन्ने प्रश्नको उत्तर खोजिरहनु भएको छ, तपाईँहरूले त्यसको उत्तर यो पत्र मार्फत पाउनुहुनेछ। श्रोता, कृपया गरेर पाउलका पत्रहरू तपाईँहरूले पढ्नुहोस्, पवित्र धर्मशास्त्रमा पढ्नुहोस्। तिमोथीलाई लेखेको पाउलको पत्र पहिलो तिमोथी एक अध्यायको 12 पदमा पाउल भन्छन्, मलाई थाहा छ म कसमाथि विश्वास गर्छु, अर्थात् मलाई थाहा छ म कसमाथि भरोसा गर्दछु। यो भनाइले उनको परमेश्वर माथिको भर वा विश्वास विगतमा सुरु भयो र वर्तमानमा पनि के छ त्यसले निरन्तरता पाएको हामी पाउँदछौँ। यो कुनै व्यक्तिको नच्यातिने, यो कुनै व्यक्तिको ननासिने विश्वास हो। यो विश्वासलाई, यो पावलको विश्वासलाई तपाईँ र मैले मानवीय भाषामा व्यक्त गर्न सक्दैन होला सायद, तर हामीले यसलाई अनुभव गर्नुपर्छ। जब तपाईँ र म क्रिस्ट प्रभु यीशु क्रिस्टसँग नजिक हुन्छ, जब तपाईँ र मेरो सम्बन्ध प्रभु यीशु क्रिस्टसँग नजिक हुन्छ, अन्योन्याश्रित सम्बन्ध हुन्छ, नङ र मासुको जस्तो सम्बन्ध हुन्छ, तब हामीलाई थाहा हुन्छ श्रोता हामीले को माथि भरोसा गरेका छौँ। अब प्रश्न आउँछ श्रोता, पावल प्रेरित यो अवस्थामा कसरी आए? पावल प्रेरितले यो कुरा कसरी भन्न सके? उनलाई कसरी थाहा भयो कि उनी परमेश्वरमा भर पर्न सक्छन्? मानु कल्पना गरौं, पावलको जीवन, पावल कुनै समय पवित्र धर्मशास्त्र बाइबलको प्रेरित भन्ने पुस्तकलाई तपाईँले हेर्नुभयो भने श्रोता त्यहाँ देखिन्छ साउलको कुरा गरिन्छ। पावल कुनै बेला साउल थिए, जबसम्म उनी पावल भएका थिएनन् उनको जीवन अर्कै थियो, र जब उनको जीवन परिवर्तन भयो, परमेश्वरसँग डमस्कसको बाटोमा जम्का भेट भयो, परमेश्वरको यो दिव्य ज्योतिसँग उनको जम्का भेट भयो र परमेश्वरको आवाज उनको कानमा गुन्ज्यो, तब पावलको जीवन परिवर्तन भएको हामी पाउँछौँ। सायद पावलले आफ्नो त्यो विगत दिनहरूलाई उनले सम्झन्छन् होला, सायद स्टिफनलाई चाहिँ जो ढुङ्गाले हानेर मारियो त्यति बेला पावल त्यही थिए, त्यो कुरालाई उनले आफ्नै आँखाले देखेका थिए। स्टिफनले परमेश्वरमाथि गरेको विश्वास पनि पावलले आफ्नै कानले सुनेका थिए, आँखाले देखेका थिए। हो श्रोता, जुन गवाही स्टिफनले परमेश्वरको विषयमा, प्रभु यीशु ख्रीष्टको विषयमा दिएका थिए, त्यो कुरा पावलले पावलको मनमा गाडिएको हुनुपर्छ भनेर मलाई लाग्छ। त्यही कुरा आउनुहोस् हामी हेरौँ, पवित्र धर्मशास्त्र बाइबलको रोमी भन्ने पुस्तक छ, पवित्र धर्मशास्त्र बाइबलको प्रेरित भन्ने पुस्तकको 7:54-7। आउनुहोस् श्रोता हामी रोमी, आउनुहोस् श्रोता हामी प्रेरित भन्ने पुस्तकको 7:54-7 हामी हेर्नेछौँ। यहाँ स्टिफनको मृत्युको विषयमा वर्णन गरिएको छ श्रोता। जब तिनीहरूले यो कुरा सुने तब तिनीहरू क्रुद्ध भए, वा स्टिफनको कुरा सुने र रिसले धारा किट्न लागे, तर तिनले चाहिँ पवित्र आत्माले भरिपूर्ण भइकन स्वर्गतिर एक टक लगाएर हेरे र परमेश्वरको महिमा र येशूलाई परमेश्वरको दाहिनेपट्टि उभिरहनु भएको देखे। तिनले भने, हे स्वर्ग, हेर स्वर्ग उग्रेको म देख्दछु र मानिसहरूको पुत्रलाई परमेश्वरको दाहिनेपट्टि उभिरहने भएको म देख्दछु। तर तिनीहरू उच्च स्वरले कराई उठे र आफ्ना कान थुनेर तिनलाई एकसाथ तिनलाई झम्टे। तिनीहरूले तिनलाई सहर बाहिर निकालिन र तिनीमाथि ढुङ्गा बर्साए र साँचीहरूले आफ्ना वस्त्रहरू साउल नाउँ भएको एउटा युवकको खुट्टा नेरि राखे। श्रोता, साउल तिनै साउल जो परिवर्तन भएर, परिवर्तित भएर पावल बने। जसै तिनीहरूले स्टिफनमाथि ढुङ्गा हानिरहेका थिए, तिनले प्रार्थना गरे स्टिफनले र भने, हे प्रभु येशु, मेरो आत्मालाई ग्रहण गर्नुहोस्। तिनले घुँडा टेकेर ठुलो स्वरले कराए र भने, हे प्रभु, यो पापको दोष यिनीहरूलाई नलागोस्। यति भनेर तिनले आफ्नो प्राण दिए। श्रोत साथी, पावलले स्टिफनको मृत्यु आफ्नै आँखाले देखेका थिए, स्टिफनले गरेको प्रार्थना र प्रतिवाद पनि आफ्नै कानले सुनेका थिए। सायद त्यो कुरालाई पावलले स्मरण गर्दै थिए जब उनको चाहिँ दमस्कसको बाटोमा परमेश्वरको ज्योति, तेजस्वी ज्योतिसँग जम्का भेट भयो र उनले परमेश्वरको आवाज सुने, त्यसपछि उनले आफ्नो जीवनलाई तयारी गरे वा उनको जीवन परिवर्तित भयो र अनि त्यसपछि उनले विभिन्न ठाउँमा उहाँको प्रचार सुरु गर्न थाले। उनको स्मरणमा हुनसक्छ उनले त्यहाँ स्मरण गर्दैछन् पहिलेको कुरा के भयो भनेर, उनी फेरि रोमी साम्राज्यमा विभिन्न भागहरूमा बौरी उठ्नु भएको क्रिस्टको बारेमा उनले प्रचार गरे। हामीले पाउल प्रेरितको जीवनलाई हेर्ने भने, जो पाउल प्रेरितलाई दुःख कष्ट दियो, जुन सतावटमा उनी परे, उनको जीवन एकदम कष्टप्रद थियो त्यति बेला, त्यो सबै हुनुको पछाडि चाहिँ बौरी उठ्नु भएको क्रिस्टको बारेमा प्रचार गरेको कारणले मात्र भएको हो। उनको विश्वास परमेश्वरमा थियो, उनलाई थाहा थियो उनले को माथि विश्वास गरेका छन्। जब सिलास र पाउल जेलमा परे, त्यसपछि त्यहाँको जेलरले, त्यहाँको कैदी खानाको चाहिँ हाकिमले उनीहरूलाई प्रश्न गर्छन्। उनी के गर्छन् भन्दा, म बचाइनको लागि मैले के गर्नुपर्छ भनेर त्यहाँको हाकिमले प्रश्न गर्दा उनले उत्तर दिन्छन्, छोटो उत्तर, प्रभु येशूमा विश्वास गर्नुहोस्। जसलाई हामी प्रेरित भन्ने पुस्तक छ, पवित्र धर्मशास्त्र बाइबलको 16 अध्यायको 22 28 पदमा पाउँदछौँ। श्रोता आउनुहोस्, हामी यी पदहरू हामी हेरौँ। प्रेरित 16 अध्यायको 22 28 पद यहाँ यसरी लेखिएको छ श्रोता, तब भिडहरू मिलेर तिनीहरूमाथि जाइ लागे, पावल र सिलासमाथि जाइ लागे। सहरका हाकिमहरूले तिनीहरूका बस्रा च्यातिएर फालिदिए र तिनीहरूलाई छडी लगाउने आज्ञा दिए। उनीहरूले तिनीहरूलाई निकै छडी लगाएपछि तिनीहरूलाई झ्यालखानामा हालिदिए र झ्यालखानाका हाकिमहरूलाई यी कैदीहरूलाई कडा निगरानी राख्ने हुकुम पनि दिए। यस्तो हुकुम पाएर उनले तिनीहरूलाई झ्यालखानाको भित्री भागमा लगी तिनीहरूका खुट्टामा ठिङ्गुरो ठोकेर राखिदिए। तर आधा रातितिर पावल र सिलास प्रार्थना गर्दै परमेश्वरको भजन गाइरहेका थिए र अरू कैदीहरूले सो सुनिरहेका थिए, तब एक्कासी एउटा ठूलो भइचालो गयो, झ्यालखानाका जगहरू हल्ले र तुरुन्तै जम्मै ढोकाहरू उक्रिए र सबैका बन्धनहरू खुले। झ्यालखानाका हाकिम निन्द्राबाट ब्युजेर झ्यालखानाका ढोकाहरू उग्रेको देखेर कैदीहरू सबै भागिसके भन्ठानेर उनले आत्महत्या गर्ने विचारले आफ्नो तरवार थुटे। तर पावरले चर्को स्वरले यसो भन्दै कराए, तपाईँले आफूलाई केही नोक्सानी नगर्नुहोस्, किनकि हामी सबै यही मर्छौँ। तब बत्ती मागेर उनी भाम फाल्दै भित्र आएर डरले काम्दै पावल र सिलासका अगाडि घोप्टो परे। तिनीहरूलाई बाहिर ल्याएर उनले भने, उद्धार पाउन मैले के गर्नुपर्छ? हेर्नु श्रोता, यहाँ उत्तर छ। अनि तिनीहरूले भने, प्रभु येशु ख्रीष्टमा विश्वास गर्नुहोस्, तपाईँले उद्धार पाउनुहुन्छ र तपाईँ र तपाईँको परिवारले पनि। श्रोता साथी, पाउलले एथेन्समा प्रचार प्रसार गरे। कोरिन्थीको अवस्था झन खराब थियो त्यति बेला, र एक रात दर्शनमा प्रभुले पाउललाई भन्नुभयो, न डराऊ तर बोल्दै जाऊ र चुप नलाग, किनकि म तिम्रो साथ छु, कसैले तिमीलाई आक्रमण गरे हानि नोक्सानी गर्न सक्ने छैन। जुन कुरो पवित्र धर्मशास्त्र बाइबलको प्रेरित भन्ने पुस्तकको 8-18 अध्यायको 9-10 लेखिएको छ। त्यस्तै गरेर पावलले फेरि अर्को अन्धकारको समय भोग्नु पर्यो र भोलिपल्ट राति प्रभुले तिनमा नजिक उभिएर भन्नुभयो, साहस गर पावल, किनकि जसरी तिमीले यरुसलेममा मेरो विषयमा गवाही दियो, त्यसरी तिमीले रोममा पनि गवाही दिनुपर्छ। श्रोत साथी, यी सबै अनुभवहरूद्वारा पावल यो निष्कर्षमा पुग्छन् कि मलाई थाहा छ, उनी भन्छन्, म कसलाई विश्वास गर्छु? मलाई आशा छ तपाईँ र ममा पनि त्यही विश्वास परमेश्वरले दिन सक्नुहुन्छ। उनको जीवन क्रिस्टसँगको सम्बन्धले बाँधिएको हुन्छ, जहाँ उनको अनुभवमा कुनै शङ्का र अनिश्चितता देख्न सकिँदैन। उनलाई थाहा थियो कुनै प्रश्न बिना मालिक, जसको निम्ति उनले आफ्नो जीवन समर्पण गरे, उनलाई थाहा थियो क्रिस्ट उनको जीवनमा हुनुहुन्छ भन्ने। उनलाई थाहा थियो कि क्रिस्ट सचेत हुनुहुन्छ, प्रेमिलो हुनुहुन्छ भनेर। श्रोत साथी, इसाई धर्म दर्शनमा बाइबलका पण्डितहरूले क्रिस्टको विषयमा पावलको ज्ञानलाई उच्च स्तरमा राखेर हेर्ने गर्दछ। इसाई सम्प्रदायले उनीहरूको यात्रालाई बाइबल बमोजिमको जीवन कहानीलाई हेरेर निर्कुल गर्न सक्छन्। पावलको तिमोथीलाई लेखेको पत्र पहिलो तिमोथी 6:20 उनी भन्छन्, तिमोथी जे तिमीलाई सुम्पिएको छ त्यो सुरक्षित राख, भक्तिहीन गनगन र खण्डनहरू जो झुटो ज्ञान हो तिनलाई परित्याग गर। आज त्यही कुरा परमेश्वर पावल प्रेरित मार्फत तपाईँ हामीलाई पनि भन्दै हुनुहुन्छ। त्यसै गरेर 2 तिमोथी 1:14 यहाँ पावल तिमोथीलाई भन्छन्, तिमीलाई जिम्मा लागेको सत्यलाई हामीमा वास गर्नुहुने पवित्र आत्माद्वारा सुरक्षित गर। हो श्रोता, अहिलेको हामीले बुझ्ने आधुनिक भाषामा हेर्ने हो भने भन्ने हो भने पावल यहाँ भन्दैछन्, तिमोथी जब तिमी र म यो संसारबाट विदा हुन्छौ हामीलाई जिम्मा दिएको सुसमाचारलाई सुरक्षित राखेर रा अगाडि बढाउने काम क्रिस्टले गर्नुहुनेछ। हाम्रो लागि यो ठुलो पाठ हो। श्रोता, हामी विश्वस्त हुनुपर्छ कि क्रिस्टले सुसमाचारको सत्यलाई सुरक्षित राख्नुहुनेछ र हामीले उक्त सुसमाचारलाई बाहिर प्रचार प्रसार गर्नबाट रोक्नु हुँदैन। सुसमाचार कहिले पनि ननिभ्ने आगोको एउटा झुल्को वा ज्वाला हो। हामीलाई उक्त ज्वालालाई हामीले सुरक्षित राख्ने जिम्मा परमेश्वरले तपाईँ र मलाई दिनुभएको छ र हामीलाई यो कुरा पनि स्मरण गराइएको छ कि जसले यो बाल्नुभयो त्यो निरन्तर यो त्यसलाई बालिरहनुहुन्छ। श्रोत साथी, हामी जो युगमा बाँचिरहेका छौँ, यो संसारको इतिहासको अन्तिम युगमा, कहिले बिर्सदो हुँदैन कि त्यो दिनलाई, त्यो यो पावल प्रेरितको लागि जसरी महत्वपूर्ण थियो त्यो भन्दा महत्वपूर्ण हाम्रो निम्ति हुनुपर्छ। क्रिस्टको दोस्रो आगमनको सुसमाचार नै गस्पलको मुख्य भाग हो। जब उहाँको आगमन हुन्छ, परमेश्वरको चरित्र नै यस्तो छ जहाँ दुःख कष्ट भोग रोग सदाको निम्ति के हुनेछ, गायब हुनेछ, हट्नेछ। महत्वपूर्ण कुरो तर्क त के छ भने परमेश्वरको आगमनको वास्तविकताबाट हामी कोही पनि भाग्नु पर्दैन र यो चाहिँ सबैभन्दा भरपर्दो मानिसहरूको आशा हो। अन्त्यमा श्रोत साथी, जुन युगमा तपाईँ हामी बासिरहेका छौँ, मूर्खले मात्रै अगाडिको दिनहरूको बारेमा सोच्दैन, हाम्रो भविष्य सुनिश्चित छैन, रासायनिक युद्धहरूको होड बढिरहेको छ, कुनै बेला पनि रासायनिक युद्धहरू संसारमा हुन सक्छ, संसारमा बढ्दै गरेको जनसङ्ख्याको निराकरणको कुनै पनि समाधान हामी देख्दैनौँ, वातावरणमा नष्ट भएको प्रभावले अर्को ठुलो समस्या थप्दै गएको कुरा हामी देखिरहेको छौँ, त्यसको समाधान पनि छैन। संसारको खस्कदो आर्थिक अवस्थाको तत्कालै कुनै सुधारको उपचार पनि देखिँदैन। तपाईँ र मेरो सपनाहरू पुरा होलान् नहोलान्, तर हाम्रो यस्तो परमेश्वर हुनुहुन्छ जसले आफूले सुरु गर्नुभएको कामलाई अवश्य उहाँले पुरा गर्नुहुन्छ। उहाँको सुसमाचार असफल हुँदैन। यही मानिसको प्रश्नको अन्तिम उत्तर हो श्रोता, यही तपाईँ र मेरो प्रश्नको अन्तिम उत्तर हो। आमेन। आशाको
बाणी। श्रोता, भर्खरै यहाँले पास्टर उमेश पोखरेलबाट बाइबल वचन सुन्नुभयो। घडीको सुईले समय सकिन लागेको संकेत गरिसकेको छ। हाम्रो ठेगानाको बारेमा यहाँलाई जानकारी गरौं। आशाको बाणी, पोस्ट बक्स नम्बर 2000002, काठमाडौँ, नेपाल। यसै गरी श्रोता, यदि तपाईँ हामीसित सिधै फोनमा सम्पर्क गर्न चाहनुहुन्छ भने हाम्रा नम्बरहरू यस प्रकार छन्: 9816551020, 9816551020, र अर्को 9818355555, 9818355555। हवस् त श्रोता, हाम्रो कार्यक्रम सुनिदिनु भएकोमा एकचोटि फेरि यहाँलाई धन्यवाद दिँदै भोलि फेरि यही स्टेशन र यही समयमा भेट्ने बाजा गर्दै प्राविधिक साथी राजेश सार, पास्टर उमेश पोखरेल र कार्यक्रम प्रस्तुता म रवि यहाँसँग विदा माग्दछौ। परमेश्वरले तपाईँलाई धेरै धेरै आशिष दिनुभएको होस्। नमस्कार।